बस अब हुन्छ, हामीले दुईटा तिनटा विषयमा अस्तिदेखि सिकिराखेका छौँ। मण्डलीको सम्बन्धमा कलसीको मण्डलीलाई लेखेको यो पत्रबाट हामीले धेरै कुरा हेरिरहेका छौँ। अनि वास्तवमा बाइबलमा जुन कुरा परमेश्वरले नुहलाई भन्नुभयो हजारौँ वर्ष अगाडि, अब्राहमलाई भन्नुभयो, त्यस्तै मसालाई भन्नुभयो, पछि गएर दाउदलाई भन्नुभयो, यसैयालाई भन्नुभयो, त्यही वचन तपाईँहरू मेरो लागि आज भनिराख्नु भएको छ। पावलले रोमी जेलबाट लेखेका यो पत्र कलसीका विश्वासीहरूलाई यो मण्डलीको सम्बन्धमा, अनि यो कुरा पनि तपाईँ र मलाई आज भनिएको छ। त्यस कारणले यो तिनवटा पोइन्ट एकदमै महत्त्वपूर्ण छ, त्यसैले म यसको बारेमा तपाईँलाई बताउन चाहन्छु। तिनवटा पोइन्ट मैले कहाँनिर ओके यो तिनवटा पोइन्ट त्यसैले तपाईँलाई मैले अस्ति भनिसकेको छु, यो कलसीका विश्वासीहरूलाई अथवा कलसीको मण्डलीलाई पावलले प्रार्थना गर्छन्। अनि उनले यहाँ के छ भने पावलले इपाफ्रास भन्ने चाहिँ कलसीमा सुसमाचार लग्ने व्यक्ति थिए, अनि त्यो कलसीमा सुसमाचार लग्ने व्यक्ति, त्यहाँ चर्च सुरु गर्ने व्यक्ति जब पाउललाई रोममा भेट्न आउँछन्, कलसीका विश्वासीहरूको त्यहाँको मण्डलीको सबै कुराहरू चाहिँ उनले पाउललाई सुनाउँछन्। अनि त्यसमा के भनेको छन्, त्यसैले इपाफ्रासको कलसीका विश्वासीहरूको बारेमा जुन रिपोर्ट हामीले कलसीको सुरुदेखि पढ्यौँ भने एक अध्यायमा यो सबै कुरा हामी देख्छौँ। सुनेपछि चाहिँ पावलले कलसीका विश्वासीहरूलाई न भेटेका थिए, न चिनेका थिए, न कहिले देखेका थिए, तर उनीहरूप्रति पावल अति, किनभने उनले सबैलाई प्रेम गर्थे, होइन, त्यो ख्रिस्टको दोस्रो आज्ञा हुन्छ। यो कुरा हरेक विश्वासीको जीवनमा यो जाँच्ने विषय हो, परमेश्वरलाई पहिलो प्रेम छ कि छैन, उहाँका जनहरूलाई, छिमेकीलाई, विश्वासी अनि अविश्वासीलाई दोस्रो प्रेम, आफूलाई जस्तै प्रेम। वास्तवमा यो हाम्रो लागि दिनदिनै जाँच्ने विषय। त्यस कारण वास्तवमा क्रिस्चियन मान्छेहरूको चाहिँ प्रेम नगर्ने व्यक्ति त हुँदै हुँदैन, किनभने येशु प्रभुले 5 अध्यायमा बत्तीमा नि शत्रुलाई प्रेम गर्ने भन्नुभएको छ। त्यसैले हामी अलि आफैलाई जगाउनु पर्छ, ब्युज हुनु पर्छ, तपाईँ र मेरो जीवनमा दिनदिनको कुरा के भइराखेको छ। मान्छे सुत्ने बित्तिकै, सुत्ने बेलामा बेलुका के सोचेर सुत्छ, उठ्ने बित्तिकै उसको दिमागमा पहिलो के हुन्छ, त्यसपछि दिनभरिको बारेमा सोच्दाखेरि उसले पहिलो पहिलो कुरा के गर्छ। मैले भन्न खोजेको कुरा चाहिँ तपाईँ र मेरो भित्र मनमा कुन कुरा पहिलो छ, त्यसैलाई तपाईँले पहिलो प्रेम गर्नुहुन्छ। त्यस कारणले यद्यपि तपाईँले 2 अध्याय प्रकाशमा एबिसीको मण्डलीको बारेमा हेर्नुभयो भने धेरै कुरा उनीहरू कति असल छ, तपाईँहरूमा त कति टाढा छौँ त्यसबाट, तर येशु प्रभुले युहन्ना प्रेरितलाई त्यो लेख्ने क्रममा भन्नुहुन्छ, तिमीहरूमा अझै एउटा कुराको घटी छ, त्यो चाहिँ तिम्रो पहिलो प्रेम कहाँ गयो। त्यसैले प्रियहरू, क्रिस्चियन जो भएको हुन्छ त्यो प्रेम परमेश्वरलाई पहिलो हुनुपर्छ, त्यस कारण हामीले जाँच्नुपर्छ। अब यहाँनिर विडम्बना भने बुझ्नुहुन्छ, दुःख लाग्दो कुरा के छ भने नि, हामीले सिकाउने मान्छेले पनि त्यस्तो प्रेम गरेको देखाएको छैन, धेरै क्रिस्चियनहरूले पनि त्यस्तो गरेर देखेका छैन। पास्टरको जीवनमा पनि परमेश्वर पहिलो देखेका छैन। पैसा, नाम, सुख विलास, रमाइलो, यही छ। अनि त्यसपछि हामी पनि त्यही खोजेर पछि लाग्छौँ, त्यो गलत लाग्दैन। तर तपाईँलाई म क्लियर भन्न चाहन्छु, जो मान्छे ख्रिसका हुन् उनीहरूले ख्रिसलाई प्रेम गर्छ, उनीहरूको जीवनमा पहिलो कुरा चाहिँ ख्रिस हुन्छ। त्यसैले यहाँनिर पावलको कुरा सुनेर चाहिँ हामीले बिर्सनु हुँदैन कि उनको हृदयमा, यद्यपि उनी भोलि कि पर्सि उनको टाउको काटेर मृत्यु हुँदैछ, तर उनको जीवनमा हेर्नुहोस् त, पावलको जीवनमा हेर्नुहोस् त, तर पावल मात्र होइन, धेरै त्यस्ता मान्छेहरू छन्, तपाईँलाई म भन्न सक्छु नाम, त्यस्तै प्रेम गर्ने मान्छेहरू छन्। जो मान्छे साँच्ची नै परमेश्वरको चेलाहरू बन्छन् त्यस्तै प्रेम गर्छन्। त्यस कारण तपाईँ र म पनि यस्तै प्रेम गर्ने हुनुपर्छ। त्यही यहाँनिर हामीले हेर्न लागेको कुरा चाहिँ, तब म धेरै अरू कुरा भनेर बिताउँछु, त्यसो भन्ने कुरामा चाहिँ भ्याउँदैन। त्यसैले यो तिनवटा पोइन्ट, मण्डलीको सम्बन्धमा कसरी मण्डली बदलिनुपर्छ, मण्डली कस्तो हुनुपर्छ, यो कसरी हुनसक्छ, यो तिनवटा विषयमा कलसीको मण्डलीको लागि पावलले त्यहाँ के भन्छन्, उनले नछोडिकन निरन्तर प्रार्थना गरिराखेको छु, जबदेखि सुने यो तिमीहरूको निम्ति यो कुरा प्रार्थना गरिरहेको छु। अनि त्यसमा उहाँले पावलले भनेको छ, कलसीका विश्वासीहरूको आत्मिकी बुद्धि ज्ञान। अब यहाँ आत्मिकी बुद्धि ज्ञानको सम्बन्धमा अस्तिको हप्ता मैले तपाईँलाई बताउन प्रयास गरेको थिएँ, तर मैले पुरा भ्याएन। त्यसले आज छोटकरीमा पहिला त्यो भन्न चाहन्छु, कुनै पनि क्रिस्चियन यदि ऊ पक्का क्रिस्चियन हो भने परमेश्वरको आत्मा उसमा जिउनुहुन्छ, रहनुहुन्छ, अनि उसले क्रिस्चियन जीवन जिउन चाहिँ उसको शक्ति र बुद्धिले होइन, त्यो आत्माको शक्तिले हो। हामी ख्रिसमा छौँ भने नयाँ सृष्टि। त्यसैले नयाँ सृष्टिको मतलब के हो, ख्रिसमा छौँ भनेको मतलब के हो, उहाँ दागको बोट हुनुहुन्छ, हामी हाँगा हुँ, हाँगामा नरह्यो भने, के अरे बोटमा नरह्यो भने हाँगाले फल फलाउँदैन। त्यसैले ख्रिस्ट त्यो चाहिँ एउटा चित्र बुझ्नलाई, दागको बोट जस्तै हामीलाई चाहिने कुरा दिने, हामीलाई सहायता गर्ने हुनुहुन्छ। तर तपाईँको पहिलो प्रेम नै उहाँसँग छैन, तपाईँको हृदयमा विभिन्न पापहरू लुकेर राखेको छ, तपाईँ घमण्डी र स्वार्थी र लोभी हुनुहुन्छ, तपाईँले संसारलाई छोड्या हुँदैन। त्यही कारण यो कुरो क्लियर बुझ्नुहोस्, तपाईँलाई अगाडिपट्टि मान्छेले देख्दाखेरि तपाईँले धेरै कुराहरू गर्नुभयो, एकदम सबै, तपाईँको भित्र के छ हेर्दै, परमेश्वरलाई मात्रै थाहा छ। प्रियहरू, कहिलेकाहीँ परमेश्वर सँगसँगै हिँड्या मान्छेलाई तपाईँले भेट्नु, उसले पनि तपाईँको हृदय कुरा देख्न सक्छ। कहिलेकाहीँ डिसर्निङ स्पिरिट भन्छ, आत्मा चिन्ने होइन, कसैसँग हुन्छ कसैसँग हुँदैन, कसैलाई जाँच्नु पनि भएन। तर तपाईँलाई मैले भन्न खोजेको कुरा चाहिँ के हो भने, अरूसँग फोकस नगर्नुहोस्, तपाईँको हृदय कहाँ छ, के साँच्चै तपाईँले विश्वास गरेको दिन संसारलाई त्यागेर पश्चाताप गर्नु भनेको चाहिँ फर्किने, संसार आफ्नो स्वार्थ आफ्नो सबै आफूलाई खुसी बनाउने कुराबाट यसुको कुरा चाहिँ के हो, त्यता फर्किने। त्यसैले म तपाईँलाई भन्छु, धेरै किसिमका मान्छे छन् मैले देखाएको छु, किनभने 44 वर्ष भयो त मैले विश्वास गरेको, कतिजना यहाँ जवान हुन्छ, त्यही जवान बेलामा मैले विश्वास गरेको, तर त्यो बेलाको विश्वासीहरू चाहिँ के हुन्थ्यो भने नि, आफ्नो बारेमा बढी कुरा गऱ्यो भने राम्रो हुँदैन, तर हामी जे परे पनि त्यतिखेर जेलखान पनि जान्थ्यो, जेलखान जानु तयार, तर बाइबल चाहिँ हातैमा यसरी बोकेर, बाइबल देख्यो भने पुलिसले सघाउनु नि सक्थ्यो होइन, बुझ्नुहुन्छ, परमेश्वरमा प्रेम। अनि आज यो सबै कुरा दोहोऱ्याउनेको मतलब के छ भने, तपाईँलाई कमसे कम एउटा सानो कुराले छोस्, जसले गर्दा तपाईँले ख्रिस्टको भरपुरी जीवन अनुभव गर्नुभएको होस्, त्यो कुरा। त्यसैले यो कुरा सुनेपछि पावलले कहिल्यै नभेटेको विश्वासीहरूको निम्ति तिनवटा कुराको प्रार्थना गरेको कुरा हामीले पाउँछौँ, ताकि कलसीका विश्वासीहरूको बेलामा पनि झुट्टा शिक्षकहरू थियो, आज तपाईँको मण्डली पनि झुट्टा शिक्षा छ। हामीले भर्खरै क्रिस्चियन हुँदा झुट्टा शिक्षा भनेको चाहिँ सेभेन डे एडभान्टिस, जेहोभाज विटनेस, मोर्मन यस्तो भनेर पढ्छौँ, तर तपाईँले बाइबलमा राम्रोसँग पढ्नुहोस्, कलसी पढ्नुहोस्, एफिसी पढ्नुहोस्, तिमोथी पढ्नुहोस्, मण्डलीभित्र झुट्टा शिक्षा हुन्छ। तपाईँलाई गलत लिड गर्ने व्यक्ति छ नि, तपाईँमा पोइजन गर्ने व्यक्ति छ नि, तपाईँमा विभाजन हुने आत्मा ल्याउने व्यक्ति छ नि, तपाईँलाई जुन कुरा त्यसबाट निराश गरेर अर्को बाटो लगाएर मण्डलीमा तितर बितर बनाउने छ नि, त्यो सबै सैतानको काम, ती झुट्टा शिक्षकहरू। किनभने मण्डलीमा त ख्रिस्टको प्रेम अनि एकअर्कामा एकता, तपाईँमा एकअर्कामा एकता हुन अर्को व्यक्ति पर्फेक्ट हुनु पर्छ। अर्को व्यक्तिले तपाईँलाई जस्तो दुखायो, तपाईँलाई राम्रो गरेन भने पनि तपाईँले उसलाई के गर्नु, प्रेम गर्नु पर्यो। तपाईँको जीवनबाट उसले देख्नु पर्यो कि परमेश्वरको जलहरू कसरी जिउनु पर्छ। यो बाँकी कुरा छ नि, जुन आफैलाई अगाडि लान खोज्ने यो सबै होडबाजी कुरा छ नि, सबै सैतानको आकर्षण मण्डलीभित्र कलसीमा त्यो थियो। कलसीका मान्छेहरू एकअर्कालाई त प्रेम गर्छ, तपाईँले एक अध्याय सुरुमै पढ्नुहुन्छ। त्यसमा आज यो तिनवटा विषयमा, पहिलो आत्मिकी बुद्धि, दोस्रो परमेश्वरको वचन पालन, आज्ञा पालन, परमेश्वरको प्रभुको योग्यको जीवन जिउने भने चाहिँ आज्ञा पालनको जीवन जिउने, बोलावट अनुसारको जीवन जिउने भनेको चाहिँ परमेश्वरको वचनले के भन्छ त्यही अनुसार जिउने। अब त्यहाँ जिउने चाहिँ तपाईँ र मेरो कोसिस भन्दा नि येसुमा विश्वासले गर्छ। कतिचोटि यो एउटा समस्या छ, के समस्या छ भने येसुलाई ग्रहण गरेपछि चाहिँ तपाईँको त्यो ड्राइभरको सिटमा चाहिँ येसु बस्नुहुन्छ, तपाईँले हरेक कुरा उहाँलाई सोधेर गर्नुपर्छ, यो बिर्सिन्छ क्या। तपाईँ र मेरो जीवनको प्रभु त येसु हुनुहुन्छ, त्यो हो नि त क्रिस्चियनको गवाही। त्यसको मतलब के हुन्छ, हरेक कुरा उहाँलाई नै होस्, प्रभुलाई नै सोधी, मैले त गर्न मिलेन। तर हाम्रो के छ, मान्छेले नदेख्दाखेरि त प्रभु त आफै हो नि, यो समस्या छ। त्यस कारण बुझ्नु पर्यो हामीले। तपाईँलाई यही कुरा म भन्न चाहन्छु, तपाईँ आशिष जुन चाहिँ पाउने हो त्योबाट जहिले पनि गुमिराखेको छ। तपाईँ हुनुहुन्छ यति धेरै आशिष हुने ठाउँमा, तर तपाईँ आफ्नै मनले नबुझेर गुमिराखेको छ। त्यस कारणले यहाँनिर कलसी 2:20 के भनेको छ, यो तिनवटा कुरामा आज्ञा पालन, अनि तेस्रो कुरा भनेको चाहिँ असल नैतिक जीवन भन्छ, अर्को अङ्ग्रेजीमा मोरालिटी भन्छ, होइन मोरालिटी भन्छ, मोरल, गुड मोरल। त्यो भनेको चाहिँ झुटा नबोल्ने, मान्छेसँग जे भनेको छ त्यही जिउने, पवित्र जीवन जिउने, खराब आदतहरू नभएको। मण्डलीमा कतिजना मान्छेहरूको चाहिँ के हुन्छ, विभिन्न किसिमका मादक पदार्थ खाने बानी हुन्छ, उनीहरूले अगाडि पनि देखाउँदैन। तपाईँले ख्रिस्टलाई विश्वास गर्नुभएको छ भने मादक पदार्थको नोकर नहुनुहोस्, त्यसको कैदमा नपर्नुहोस्। ख्रिस्टले दिएको आत्मा चाहिँ स्वतन्त्रताको आत्मा हो। कति मान्छेको चाहिँ अर्को खालको हुन्छ सोच विचार, आजकल यो इन्टरनेटले धेरै समस्या दिन्छ। कतिजना नेपालमा चाहिँ, मैले पहिला पहिला भन्थेँ क्या, टिभीमा के देख्ने होइन, जस्तो अब अहिले त फोनमै सबै आउँछ। अनि कतिजना मान्छेहरू चाहिँ प्रन भन्छ नि यो अश्लील पिक्चरहरू हेर्छन्, परीक्षा आउँछ। शैतानले छोरो मान्छेलाई बढी, छोरी मान्छेको बारेमा के पनि भन्न सक्दिनँ यो विषयमा, तर तपाईँ र मैले ठ्याक्कै बन्द गर्नुपर्छ, होइन ठ्याक्कै बन्द गर्नुपर्छ, किनभने हामी परमेश्वरले के चाहनुहुन्छ त्यो गर्नुपर्छ। त्यसले असल नैतिक जीवन भनेर हामी त्यसलाई भन्छौँ। त्यस कारणले अब पहिलो कुरा चाहिँ आत्मिकी के भन्छ, स्पिरिचुअल इन्टेलिजेन्स भनेको चाहिँ नलेज, ज्ञान अथवा बुद्धि। सो कहिलेकाहीँ नलेज र विजडम अलिक फरक छ, तर नलेज नभइकन विजडम आउन सक्दैन, तर सबै नलेज विजडम नहुन सक्छ। नलेज भनेको चाहिँ जानकार हो। कति धेरै मान्छेहरू पिएचडी गरेर डक्टर पढेको हुन्छ, तर मान्छे भनेको चाहिँ सबभन्दा भ्रष्ट र खत्तम हुन्छ, देखाएको छ तपाईँले कहिले, त्यो मान्छेको चाहिँ विजडम भएन, जिरो। तर तपाईँको परमेश्वरमा हुनेहरूको लागि त उहाँ त विजडम, उहाँ नै हो नि त विजडमको स्रोत। त्यसैले यहाँनिर के छ भनेदेखि, आज्ञा पालन भन्दा पहिलो कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचन, परमेश्वरको इच्छा के हो, त्यो परमेश्वरको आत्मिकी ज्ञान चाहिन्छ, अनि त्यो आत्मिकी ज्ञान पनि परमेश्वरले हामीलाई दिनुहुन्छ भनेर हामी यहाँ हेर्छौँ। त्यसैले पहिलो कुरा म तपाईँलाई यहाँ पढ्न चाहन्छु। मसँग अर्को एउटा पद पनि छ यहाँ, यो पद पढ्न छ, उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष पाएका छौँ। त्यसैले यहाँनिर के छ त भन्दाखेरि अघि सुरुमा मैले भन्थेँ क्रिस्चियन जीवन चाहिँ ख्रिस्ट हामीमा बसेर उहाँको आत्मामा अनुग्रहको शक्तिमा हामीले जिउने हो। त्यसै तपाईँले हिजो अस्ति कुन आदत थियो मान्छेलाई भेट्ने बित्तिकै के विचार आउँछ तपाईँले जाँच्नुपर्छ, यो क्रिस्चियन तरिकाको हो कि होइन, यो विश्वासले गर्ने हो कि होइन। धेरैजनाको जीवनमा मैले देखाएको छु सायद उनीहरूलाई थाहै छैन किनभने उनीहरूको संयन्त्रै त्यही मान्छेलाई कसरी प्रभाव पाउने। कतिजना मान्छेहरू चाहिँ झुट्टा बोलेर प्रभाव पार्छ, उसले आफ्नो पक्षमा लिनलाई मान्छेलाई के भन्छ उसले राम्रो गर्यो राम्रो गर्यो तिमीले राम्रो गर्यो तर वास्तवमा राम्रो गरे थिएन बुझ्नुहुन्छ, किनभने प्लिजिङ स्पिरिट झट्ट हेर्दा त्यो राम्रो लाग्छ तर झुट झुट अथवा तपाईँले व्यक्तिगत स्वार्थको लागि कसैलाई प्लिजिङ गर्नुहुन्छ नि त्योभन्दा ठुलो गल्ती त केही पनि। त्यस कारण हामी जे तेरो यस्तै यस नो चाहिँ नो बाइबलमा छ नि होइन, यसो प्रब्लम भन्नुहुन्छ या प्रब्लम भन्छ होलाई हो होइन ल होइन। सी तपाईँ र मैले सत्य कुरामा जिउन पनि एउटा कमिटमेन्ट चाहिन्छ, तपाईँ र मेरो स्वार्थ मर्नुपर्छ, तपाईँ र म भित्र ख्रिस्ट जिउनुपर्छ अनि मात्र यो कुरा सुरु हुन्छ। अब यहाँनिर अनुग्रहको पूर्णतामा हामीले एकपछि अर्को आशिष पाउँछौँ, त्यो अनुग्रहको पूर्णता चाहिँ कहाँबाट आउँछ, यसु ख्रिस्टमा आउँछ, उहाँ अनुग्रहले पूर्ण हुन्छ। जब यसु ख्रिस्ट तपाईँ मेरो हृदयमा आउनुहुन्छ तपाईँ र ममा अनुग्रहको पूर्णता आउँछ। त्यस कारणले यहाँको समस्या के रहेछ भने इन्टरनेटको छैन, मैले मेरो फोनमा राखेको छु, त्यसैले इन्टरनेटको चाहिँ समाधान गर्नु पऱ्यो। यहाँ फोनमा राख्नुहोस्, सिग्नलमा डाटामा राख्नुहोस्, यो इन्टरनेट जान्छ त्यसैले जहिले पनि डिस्टर्ब 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 भइरहन्छ। यहाँ आउनुहोस् एफिसीमा, एफिसीमा के लेखेको छ, एफिसी पाँच, एफिसी पाँचको अठारमा के छ, ताक मन्दले नपा नमातियो यस यसले जीवन बर्बाद पार्छ, पवित्र आत्माले भरिपूर्ण हो। अब तपाईँलाई मैले भन्छु पवित्र आत्माले भरिपूर्ण हुनु भनेको के, अस्तिको हप्ता मैले अलिकति भनेको थिएँ पवित्र आत्माले भरिने भनेर मान्छेहरूले एक किसिमको शिक्षा पनि छ, एउटा कुनै मण्डलीहरूमा बढी आत्माले भरपुरी हुने कुरा गरिराखेको हुन्छ। तर यो आत्माले भरपुरी हुने कुरा चाहिँ के हो, दुईवटा विषय हुन्छ पवित्र आत्माको कुरा आउँदा। कोही कोहीले चाहिँ पवित्र आत्मा पाउने भनेर कोसिस गर्छ, बाइबलीय हिसाबले के छ भने तपाईँ र मैले जुन दिन पक्का प्रस्ताव गरेर येशूलाई विश्वास गरेर येशूलाई ग्रहण गर्ने हुन्छ नि, योहन्ना एक अध्यायको बाह्र, उहाँलाई प्रभुको रूपमा हामी निम्ताउँछौँ, उहाँ मेरो लागि मर्नुभयो भनेर विश्वास गर्छौँ, त्यो बेलामा येशूको आत्मा पवित्र आत्मा हामीमा आउनुहुन्छ। कुनै पनि व्यक्तिले साँच्चै त्यो प्रस्ताव गरेर येशूलाई विश्वास गर्यो भने त्यही दिन पवित्र आत्मा आउनुहुन्छ, तपाईँलाई थाहा हुने नहुने कुरा अर्कै बुझ्नुहुन्छ। त्यसमा तपाईँले पवित्र आत्मा फेरि पाउनु पर्दैन, त्यो बाइबलको कुरा, तपाईँले त्यसको बारेमा चाहिन्छ भने थुप्रै कुरा म भन्न सक्छु जो बाइबलमा लेखेको छ, मेरो कुरा हो। अनि दोस्रो कुरा चाहिँ पवित्र आत्माले भरिने, पवित्र आत्मालाई सन्ताप गर्ने, पवित्र आत्मा क्विन्स द होली स्पिरिट ग्रिट द होली स्पिरिट भन्ने शब्दहरू छन्। त्यो चाहिँ के छ भने जब तपाईँले पवित्र आत्मा पाउनु भएपछि के हुन्छ, तपाईँले पवित्र जीवन जिउनुपर्छ, परमेश्वरलाई मन नपर्ने कुरा तपाईँको जीवनमा हुनु हुँदैन, त्यो चाहिँ पाप हो। कतिचोटि जब मान्छे क्रिस्चियनले पाप गर्छ कहिले यो सम्भव छ, तर पापमा बस्दै जब थाहा पाउँछ पश्चाताप गर्छ फेरि गर्दै, त्यसो नगर्ने व्यक्ति दिनदिनै यो पछि ऊ पाप गर्दै जाने मान्छे सायद उसले ख्रिस्टलाई चिनाए पनि छैन, नयाँ जन्म पाए बुझ्नुहुन्छ। एउटा सानो बालक के हुन्छ अघि किया ऊ बिस्तारै हिँड्छ, कहिले काहीँ लड्नेवाला छ, लडेर के त्यहाँ लडाइ लडै बस्दैन नि, यतै पल्टिँदैखेरि उतै पल्टिँदै पल्टिँदै गरेर बस्दैन नि, उसले फेरि जुटको उठेर हिँड्छ बिस्तारै बिस्तारै, उसले के गर्छ कुद्छ लड्दैन नि फेरि त, अझै पनि कहिले काहीँ लड्नु सक्छ होइन, ठुलै भएर नि धेरचोट लडेछु म पढ्नु पनि लड्ने मान्छे हो किनभने कहिले काहीँ आफै नै एकदम बुझ्नुहुन्छ। त्यसरी त्यसरी ख्रिस्टमा पनि विश्वास गर्नेहरू कहिले काहीँ लड्छ, तर के हुन्छ उठ्नुपर्छ प्रस्ताव गर्नुपर्छ, फेरि पवित्र जीवन जिउन परमेश्वरमा भरोसा गरेर अगाडि बढ्नुपर्छ। त्यसरी यो एफिसी पाँचको अठारमा पवित्र आत्माले भरपूर हुने भनेको चाहिँ पवित्र आत्माको अधीनमा जाने, अधीनमा जाने भने थाहा छ, जस्तो एकदम राम्रो उदाहरण छ तर चित्त नदुखो है, हरेक परिवारमा बिहे गरेपछि पति र पत्नी पतिलाई जहिले पनि पत्नीले यसरी घुमाउँछ कोसिस त गरिहाल्छ है, मेरो श्रीमती छैन त्यसरी म भन्न पाउँछु होइन उसकै अगाडि के भन्छु, श्रीमतीले श्रीमानलाई डोरी लगाउँछ
भने मतलब त्यसलाई हुन्छ पल्छु हो। म चाहिँ कस्तो खालको भने मेरो पहिल्यैदेखि मेरो आफ्नै विचार हुन्छ, अनि सुरुकै दिनमा मैले आफ्नो विचार छोड्दै नछोडेपछि उसले छोडिदिन्छ नि, होइन थाहा छ नि, कहिले काहीँ चाहिँ मलाई थाहा हुँदैन नि यसको बारेमा चाहिँ के गर्ने हो नि, सबै आफै गरिरहेको छ त्यही त्यसो भन्छ नि पवित्र आत्माले कत्रो गर्ने तपाईँको, पवित्र आत्माले तपाईँले के गर्नुहुन्छ त्यतातिर मात्रै गर्नुहुन्छ, जब तपाईँले आफैले पवित्र आत्मालाई दिनुहुन्छ सबै पक्षमा, तपाईँको भविष्य, तपाईँको वर्तमान, तपाईँको साथ, तपाईँको परिवार, तपाईँको छोराछोरी, तपाईँको पैसा, तपाईँको जागिर, तपाईँको सबै कुरालाई परमेश्वर आफू दिनुहुन्छ, परमेश्वर जे हुनुहुन्छ त्यही गर्नुहुन्छ, त्यो पवित्र आत्माको कन्ट्रोल हो। सो पवित्र आत्माले भरिएको हुन्छ, त्यो जब हामी पवित्र आत्माले भरिएका हुन्छौँ अनि मात्रै मतलब उहाँको कन्ट्रोलमा हुन्छौँ, उहाँले डोर्याउनुहुन्छ, हामी पवित्रताको जीवन जिउन सक्छौँ, हाम्रै शक्तिले हामी जिउन सक्दैनौँ। त्यस कारणले यो तिनवटा पोइन्टमा पवित्र आत्माले भरिने चाहिँ कसरी भनिएको बारेमा छोटकरीमा छिटो छिटो म तपाईँहरूलाई भन्न चाहन्छु। यहाँ मैले एउटा इङ्ग्लिस कुरा लेखे रहेछ, वी अन्डरस्ट्यान्ड द विल अफ गड थ्रु द वर्ड अफ गड, तपाईँले बुझ्नुहुन्छ यो। त्यसको लागि चाहिँ के हुन्छ भने विश्वासी परमेश्वरको इच्छाको पूर्ण ज्ञान कसरी पाउन सक्छ। अब यहाँनिर पवित्र आत्माले भरिनु भनेको चाहिँ परमेश्वरको इच्छा, उहाँको उहाँले भनेको अनुसार परमेश्वरको आत्माले कन्ट्रोल भएर जानु, होइन। त्यसो भए परमेश्वरको सबभन्दा महत्त्वपूर्ण सिद्ध इच्छा चाहिँ के हो, कसरी जान्ने यो विषय तपाईँहरू, अनि तब मात्रै हो त्यही हो आफ्नै कि बुझ्छौ पहिलो पोइन्ट। अनि कलसीको विश्वासीहरूलाई मण्डलीले पावलले प्रार्थना गरेको पहिलो पोइन्ट के हो कि उनीहरू परमेश्वरको परमेश्वरको बुद्धि र ज्ञान हुन सक्नु, जबसम्म परमेश्वरको बुद्धि र ज्ञान आउँदैन परमेश्वरको इच्छा त थाहा हुँदैन। परमेश्वरको इच्छा चाहिँ पवित्र आत्माद्वारा उहाँको वचनबाट हामीलाई दिनुहुन्छ। सो फर्स्ट स्टेप, अनि यहाँनिर अर्को पोइन्ट पनि छ, द होली स्पिरिट टिचेस अस एज वी सबमिट टु हिम। त्यो परमेश्वरको इच्छा चाहिँ जब परमेश्वरको वचन पढ्छौँ, परमेश्वरको वचन बाइबल चाहिँ जनरल इच्छा हुन्छ, सबै कुरा त्यसमा छ। तर तपाईँको मलाई आज यो कुराको लागि स्पेसिफिक विशेष परमेश्वरले के भन्दै हुनुहुन्छ त्यो चाहिँ पवित्र आत्माले तपाईँलाई त्यो परमेश्वरको वचनबाट देखाउनुहुन्छ। त्यसैले पवित्र आत्माले हामीलाई उहाँको इच्छा सिकाउनुहुन्छ, देखाउनुहुन्छ, तर त्यसको लागि हामीले के गर्नुपर्छ, आफैलाई उहाँमा समर्पण गर्नुपर्छ, समर्पण गर्नुपर्छ। त्यो फर्स्ट स्टेप टुवर्ड्स फुलनेस अफ लाइफ इज स्पिरिचुअल इन्टेलिजेन्स। त्यो कुरा हामीले हेऱ्यौँ, मान्छेमा भरपुरीको जीवनको लागि सबभन्दा ठुलो कुरा चाहिँ, पहिलो कुरा चाहिँ के हो अरे भन्दाखेरि आत्मिकी ज्ञान बुद्धि, त्यो चाहिँ स्पिरिचुअल इन्टेलिजेन्स। अब परमेश्वर ग्रोइङ इन द विल अफ गड बाई नोइङ द वर्ड अफ गड, परमेश्वरको वचन जति धेरै हामी जान्छौँ गहिराईमा त्यति परमेश्वरको इच्छा हामी जान्छौँ। सो कलसी 1:9 हामीले हेरेको थियौँ, कलसी 1:9 हामीले हेरेको थियौँ, यहाँ यसै कारण हामीले त्यो सुनेको र दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। यहाँनिर के भनेको छ, कलसीको विश्वासीहरूको बारेमा जब पाउलले सुने उसले के गरे, तिनीहरूको लागि निरन्तर प्रार्थना गरे, होइन, त्यो के को लागि भन्दाखेरि उहाँको इच्छा, परमेश्वरको सिद्ध इच्छा को ज्ञानले, भनेको चाहिँ त्यो इच्छाको बारेमा पूर्ण रूपमा जानकारी, ज्ञानले र सारा आत्मिकी बुद्धि, आत्मिकी नलेज, आत्मिकी इन्टेलिजेन्स, आत्मिकी बुद्धि र समझ, भनेको चाहिँ हाम्रो मनमा माइन्डमा त्यो कुरा सबै बुझाउने कुरा होस्, ती कुराहरूमा तिमीहरू पूर्ण हो। जबसम्म परमेश्वरको विजडम, परमेश्वरको सारा आत्मिकी बुद्धि, होइन, अनि त्यो कुरा चाहिँ हामीले बुझेनौँ भने के हुन्छ भने परमेश्वरको इच्छा बुझ्दैनौँ, त्यसपछि परमेश्वरलाई पछ्याउने कुरामा हामी सफल हुन सक्दैनौँ। बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैन भनेको चाहिँ जहिले जहिले सम्झना आउँछ, जहिले जहिले प्रार्थनामा बसिन्छ, पावलले प्रार्थना गर्थ्यो 24 घन्टा 1 सेकेन्ड पनि नछोडेर प्रार्थना गरे होइन,
त्यो प्रार्थना गर्न नछोडेको भनेको चाहिँ जब जब उसले प्रार्थना गर्छ त्यो कुरा सम्झेर प्रार्थना गरिरहेको हुन्छ, त्यो भन्नुहुन्छ, कुरो बुझ्नुहुन्छ त? त्यसैले नोटले आलु खाए एनिवे यस, त्यसैले यहाँ के छ भने उहाँको अनुग्रहको पूर्णताबाट हामीले पूर्ण आशिष पाएका छौँ भन्ने कुरा चाहिँ हामीले योहन्नाको 1:16 किनभने उहाँ आशिषले अनुग्रहले भरपूर्ण हुनुहुन्थ्यो येशु प्रभु जब जन्मिनु भएको थियो। तपाईँले योहन्नाको 1 अध्यायमा सुरुमै हेर्नु भने येशु ख्रिस्टको बारेमा त्यहाँनिर भनेको छ, एफिसी 5:18 तपाईँलाई मैले त्यसको बारेमा बताइसकेँ। त्यसैले यहाँनिर के छ भने नयाँ नियममा आत्माले भरिनुको मतलब चाहिँ आत्माको अधीनमा हुनुको, कन्ट्रोल बाई द होली स्पिरिट, पवित्र आत्माको। यहाँ पावलको प्रार्थना यो छ कि कलसीका विश्वासीहरूले चाहिँ परमेश्वरको इच्छाको पूर्ण ज्ञान पाउन सकुन् अथवा आत्मिक बुद्धि पाउन सकुन्, जसले गर्दाखेरि परमेश्वरको इच्छा के हो उनीहरू बुझ्न सकुन्। यहाँ मुख्य कुरा चाहिँ विश्वासीहरू परमेश्वरको इच्छाको ज्ञान पाउन सकुन् भनेर भनेको कुरा हामी यहाँ देख्दछौँ। अब त्यो कुरा चाहिँ हामीले कलसी 1:9 हेरेका थियौँ। अब योहन्ना 24 अब यहाँनिर आत्मिक ज्ञान बुद्धि भनेको चाहिँ परमेश्वरबाट आउने कुरा हो। अघि नै सुरुमै मैले भनिसकेँ, धेरैचोटि हामीले यो बुझ्दैनौँ। तपाईँ र म ख्रिस्टका हुन्छौँ, तपाईँ ममा ख्रिस्ट जिउनुहुन्छ, तपाईँ मलाई ख्रिस्टले अगुवाई गर्नुहुन्छ। पावलले धेरै ठाउँमा जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सबै कुरा गर्न सक्छु भनेको छ, होइन? भनेको मतलब चाहिँ सबै कुरा गर्ने शक्ति सधैँ उहाँले दिनुहुन्छ। हाम्रो आफ्नो शक्ति बुद्धि ज्ञान, हामी मध्ये कतिजना धेरै सिपालु छौँ, एकदम ट्यालेन्टेड छौँ, एकदम पढाइमा सिपालु छौँ, तर थाहा छ त्यसले केही पनि गर्नु सक्दैन। परमेश्वरीय हिसाबले परमेश्वरकै बुद्धि, उहाँकै शक्ति, उहाँको अनुग्रहले मात्रै यो कुरा हुनसक्छ। अब योहन्ना 14:26 कसरी त्यो आत्मिकी ज्ञान पाउँछ भने पिताले मेरो नाउँमा पठाइदिनु हुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुन्छ, मैले भनेका प्रत्येक कुरा पनि तिनीहरूले तिमीहरूलाई सम्झाइदिनु हुनेछ। यहाँ येशु प्रभुको वचन के थियो? पवित्र आत्माले सिकाउनुहुन्छ सबै कुरा, होइन? तर पवित्र आत्माले कसरी सिकाउनुहुन्छ? उहाँको वचनबाट सिकाउनुहुन्छ। त्यस कारण हामीले प्रार्थना र वचन अध्ययन गर्नुपर्छ। अनि 16:13 के छ? तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनु हुनेछ। अघि भने नि पवित्र आत्माले भरिनु भनेको छ आत्माबाट डोराइनु, आत्माको कन्ट्रोलमा हुनु। अनि येशु प्रभुको वचन हो यो, उहाँ आउनु भएपछि हामीले सबैलाई डोराउनुहुन्छ। त्यही कारण तपाईँले यदि कोही मान्छे देख्नुहुन्छ नि, अनि कतिचोटि यो गलत काम गर्ने क्रिस्चियनहरू अगुवाहरूलाई गलत स्वभाव देखाउने, रिस देखाउने, झगडा गर्ने, तपाईँहरूमा कहिले पनि त्यसमा विचलित हुँदैन, अझ त्यसले जे जे भने त्यही पछि लागिरहन्छ। प्रियहरू, झगडा गर्ने मान्छे क्रिस्चियन हुँदैन, म क्लियर भन्छु तपाईँलाई। पवित्र आत्माको अगाडि झगडा होइन, क्षमा। प्रियहरू, यो के भन्छ बिर्सिसक्यो, त्यो त बिचारै हराइसक्यो। त्यसैले तपाईँ यहाँ सानो झुन्ड हुनु ठुलो छ, आज त अस्तिको हप्ताभन्दा धेरै छ। मेरो आशा छ तपाईँ हरेक हप्ता आउनुहोस्। यसरी तपाईँलाई कसले चर्चमा आइज भनेको छ? प्रियहरू, मण्डली सबभन्दा मुख्य कुरा मैले त्यही भन्ना छु। त्यसैले यहाँनिर के छ? तर उहाँ आफ्नै तर्फबाट बोल्नुहुने छैन, तर उहाँले आफूले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ, र उहाँले हामीलाई हुन आउने कुराहरूको घोषणा गरिदिनुहुन्छ। त्यो चाहिँ मैले कति भने योहन्ना 16:13 पढेको थिएँ। त्यसैले यो पवित्र आत्माको कुरा, उहाँ कुनै पनि क्रिस्चियनमा पवित्र आत्मा आउनुहुन्छ। अर्को कुरा चाहिँ छ नि, यो एउटा शिक्षा छ, पवित्र आत्मा भएपछि अन्य भाषा बोल्ने, दुनियाँभरको यो हल्ला गर्ने, जोस निकाल्ने, नाच्ने, यो सबै गलत शिक्षा हो। कति मण्डलीहरूमा म भिडियो हेर्छु, ए नाचिरहेको हुन्छ, एउटा उहाँले यसरी दिइरहेको हुन्छ, यो सबै गलत हो। अब कोही मान्छेलाई नाच्न मन लाग्छ भनेदेखि इट्स ओके, तर तपाईँले सबैले त्यो नाच्न पछ्याउने होइन। तपाईँले के पछ्याउने थाहा छ? परमेश्वरको प्रेम गर्न पछ्याउने, येशूको सुसमाचार बाँड्न पछ्याउने, आफ्नो चाल चलनमा परमेश्वरको धार्मिकता अनुसार जिउनु पछ्याउने त्यो कुरा हो। त्यसैले अर्को पद यहाँ के छ एफिसीको 17 मैले यही बिन्ती गरिरहेको छु कि हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई बुद्धि प्रकाशको आत्मा देऊ ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक। यो बुद्धि प्रकाशको आत्मा दिने चाहिँ प्रभु येशू ख्रीष्टका परमेश्वरले दिनुहुन्छ होइन, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र महिमाका पिताले। अब यहाँनिर के छ भने नि कतिचोटि चाहिँ मान्छेहरूले ल पवित्र आत्मा मलाई यसो गर भनेर प्रार्थना गर्छ होइन, त्रिय परमेश्वर हुनुहुन्छ तर तपाईँले मेरो जीवनमा कुनै पनि क्रिस्चियनको जीवनमा कुनै पनि अक्रिस्चियनको जीवनमा परमेश्वरको अनुग्रहको काम गर्दै गर्ने को हुन्छ, पिता हुनुहुन्छ। येशू प्रभुले के हुन्छ प्रभु प्रभु भन्ने सबै स्वर्ग जाँदैन तर पिताको इच्छा गर्ने, येशू प्रभुले के हुनुहुन्छ योहन्ना 6:44 जतिलाई पिताले खिच्नुहुन्छ उनीहरूलाई म जीवन दिन्छु। येशू प्रभुले के हुनुहुन्छ म यो संसारमा मेरो आफ्नो कुरा होइन कि पिताको कुरा गर्छु, जे पिताको इच्छा त्यही पिताको कुरा, उहाँले आफ्नो कुरा बोल्नु भएन। त्यसो कहिलेकाहीँ हामी यो थियोलोजी पनि कहिले के सिकायो त्यतिर गइरहेछौँ तर मुख्य कुरा वचनमा जानु पर्यो र ख्रिस्टको बुद्धि आत्मिक हामीले यहाँनिर हेरिरहेको छ आत्मिक बुद्धि जो चाहिँ परमेश्वरले दिनुहुन्छ। अब यहाँनिर एफिसी 1:18 म प्रार्थना गर्दछु तिमीहरूका हृदयका आँखा खोलियो जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भयो जुन चाहिँ उहाँको सन्तहरूको मैलिक तर अधिकारको सम्पत्ति हो सो तिमीहरूले जान्न सक। यही एउटा पदलाई तपाईँले पुरै घन्टा हेर्न सक्नुहुन्छ तर यहाँनिर कुरा चाहिँ के छ त परमेश्वरले नै दियो नि। पाउलको प्रार्थना के छ भनेदेखि मानिसहरूको विश्वासीहरूको कलसीको चर्चको विश्वासीहरूको हृदयको आँखा खोलेको होस् अनि उहाँले जुन आशाको लागि हामीलाई दिनुभएको छ त्यो बुझ्न सक्ने आत्मा उहाँले दिनुभएको होस्। यहाँ सन्तहरू भनेको चाहिँ परमेश्वरबाट क्षमा पाएका क्रिस्चियनहरूलाई बोलाउनु भयो, परमेश्वरले नै सन्तहरूलाई बोलाउनु भयो जुन चाहिँ उहाँका सन्तहरूको महिमित उत्तराधिकारीको सम्पत्ति हो जो तिमीहरूले जान्न सक। यहाँनिर अर्को एउटा पद पढ्न चाहन्छु यो नाम 15:7 तर यदि तिमीहरू ममा रह्यौ र मेरा वचन तिमीहरूमा रहे भने तिमीहरूले चिताएको जे पनि माग त्यो हुनेछ, भनेको मतलब सबै कुरा गर्ने परमेश्वर नै हुनुहुन्छ। यो चाहिँ मैले पढिसकेको छु त्यस कारणले यो अब छोटकरीमा मैले गर्न खोजेँ यो चाहिँ हामीले पहिलो चाहिँ यो तिनवटा कुराको लागि पावलले प्रार्थना गर्दै थिए मण्डलीको लागि एक कलसीको। सो पहिलो कुरा चाहिँ आत्मिक बुद्धि, त्यसैले पहिलो चाहिँ विजडम बुद्धि आत्मिक इन्टेलिजेन्स स्पिरिचुअल इन्टेलिजेन्स त्यो पाउनु पर्यो, त्यो पाउने ठाउँ के हो त्यही कुरो मैले हेरेको छु। पवित्र आत्माको कुरा भयो, परमेश्वरमा समर्पित हुने कुरा भयो, पिताले यो सबै कुरा दिन्छ। तपाईँले माग्न पनि सक्नुहुन्छ पिता मलाई तपाईँको ज्ञान दिनुहोस्, तर ज्ञानको लागि के हुन्छ बाइबल पढ्ने र प्रार्थना गर्ने सबभन्दा ठुलो कुरा चाहिँ डिभोसन भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ क्वाइट टाइम भन्छ। त्यो क्वाइट टाइम भनेको चाहिँ तपाईँले परमेश्वरको अगाडि गएर बिताउने समय हो। त्यो बिताउँदाखेरि सबभन्दा बढी तपाईँले के गर्नुपर्छ आफ्नो हृदय परमेश्वरलाई खोल्नुपर्छ। तपाईँको जीवनमा पाप छ कि कोही मान्छेप्रति गलत सोच्या छ कि कसैलाई चित्त दुखा छ कि कसैले तपाईँलाई चित्त दुखा छ तर तपाईँले त्यो प्रति तितो सम्झना लिइराख्नु, सबै कुरा त्यहाँ मिलाउनु पर्छ, त्यहाँ परमेश्वरको हातमा राखिदिनुपर्छ। जब तपाईँले येशूसँग समय बिताउनुहुन्छ नि क्वाइट टाइममा, दिनमा कुनै न कुनै समय एकचोटि तपाईँ नयाँ भएर आउनुहुन्छ, किनभने तपाईँ संसारिक अनि यो मानिस को स्वभाव जो पाप स्वभाव हुन्छ नि घमण्डी स्वभाव हुन्छ मान्छेले भनेको कुराले चित्त दुख्छ त्यो सबै कुराबाट बद्लिएर तपाईँ नयाँ गराउनुहुन्छ। क्रिस्चियन जीवन कोही ख्रिस्टमा छ भने नयाँ भनेको त्यही हो। दोस्रो कुरा आज हामी अब दोस्रो कुरा हेर्न गइरहेका छौँ, दोस्रो कुरा चाहिँ यहाँनिर अब तपाईँलाई मैले पहिलो कुरा विजडम बुद्धि, दोस्रो कुरा ओबिडियन्स आज्ञा पालन, तेस्रो कुरा चरित्र अथवा मोरल जीवन नैतिक जीवन अथवा वृत्ति, कोही मान्छे आत्मिकी रूपमा परिपक्व भयो, उसलाई आत्मामा हुर्काउनु छ, परिपक्व बनाउनु छ भन्नुको मतलब के हो? उसमा ख्रिस्टको चरित्र बनाउने हो क्रिस्चियन हिसाबले। जस्तो एउटा बालक जन्मियो भने ऊ परिपक्व हुने भनेको चाहिँ के छ? ऊ अरू ठुलो मान्छे जस्तै आफ्नो दिमाग युज गरेर सबै कुरा विचार गरेर काम गर्न सक्छ, संसारिक दृष्टिले पनि होइन, उसमा ज्ञानको दिए। किनभने बच्चा चाहिँ 2 वर्षकै बसिराखे सधैँ, कहिले काहीँ कोही कोही हुन्छ नि यो सानैमा ज्वरो आएर उनीहरूको के हुन्छ, अनि त्यसपछि मान्छे चाहिँ कति वर्षको हुन्छ तर 22-23 वर्षको लक्का हुन्छ, तर चाहिँ 2 वर्षको बच्चा जस्तो लुगा पनि लगाइराख्नु मन नपराउने त्यस्तो खालको हुन्छ 2 वर्षको। त्यसको मतलब के परिपक्व भएन, त्यही मलाई हाँस उठ्छ कहिले काहीँ। कसैले भन्थे क्या, हामी फिजिकल भौतिक शरीरको रूपमा विभिन्न आकारमा देखा पर्छौँ। म पनि अब पहिलाको भन्दा अलिक मोटा रहेको छु, सबैले पानी लगाएँ, मेरो सर्ट लगाएँ, होइन, सबैले आफ्नो आफ्नो लगाउनु भएको छ, कोही एकदम सुन्दर हुनुहुन्छ, होइन, हामी कतिजना चाहिँ सुन्दर छैनौँ, तर हाम्रो भौतिक शरीर छ, होइन, हामी देखाउँछौँ। अचानक तपाईँले भौतिक रूपमा सबैलाई देखिन्छ है, होइन, 100 तर अचानक अहिले भर्खर तपाईँले आँखा पाउनुभयो चस्मा। आजकल यस्तो चस्मा छ नि मान्छे को कपडाभन्दा भित्रको कुरा देख्ने, होइन, अचानक चस्मा पाउनुभयो, हरेक व्यक्तिको आत्मिक शरीर कस्तो छ देखा पर्यो, कस्तो लाग्छ तपाईँको शरीर कहाँ हुन्छ? कि दुई दुई के अरे 22 वर्षको तर 1-2 वर्षको दिमाग भएको शरीर छ भने के हुन्छ? कुनै कुरा बुद्धि नभएको हुन्छ नि, होइन। त्यस कारणले कतिचोटि यो संसारिक उदाहरण बाट हामीले परमेश्वरको आत्मिकी उदाहरण सिक्न सक्छौँ। लेकिन तपाईँ र म आत्मामा वृद्धि हुनु हो भने तपाईँ र म यो आज्ञा पालनबाट मात्रै वृद्धि हुन्छ। त्यसैले आज हामी आज्ञा पालनको दोस्रो कुरा चाहिँ आज्ञा पालनको, यहाँ पावलले प्रार्थना व्यावहारिक आज्ञा पालक हुनु चाहिँ प्र्याक्टिकल ओबिडियन्स भनेको चाहिँ आफ्नो जीवनको दैनिक कुराहरू हरेक कुरामा केवल यीशुको इच्छा वचनको सिद्धान्त पालन गर्ने। धेरै मान्छेहरू छन् वचनको सिद्धान्त पालन गर्दैनन्, किनभने सुरुमै उनीहरूले पुरानो जीवनको चलनलाई छोडेनन् अनि उनीहरूले जे पनि गर्छन् त्यही पुरानो जीवनबाट गर्छन्। तर धेरैजनामा समय चाहिँ गइसकेको छ, मेरो धेरै भाइन्छ। एनिवे, आज म 15 मिनट जति एक्स्ट्रा लिन्छु है, त्यसपछि यो कुरा गरौँला। त्यसैले मेरो यो समय चाहिँ मेरो सबभन्दा ठुलो समस्या नै होइन, यहाँ हामी यो मैले अघि तपाईँलाई भनिसकेँ, भरपुरी जीवनको पहिलो खुड्किलो चाहिँ आत्मिकी वृद्धि या ज्ञान, बुद्धि र ज्ञान होइन, त्यो चाहिँ स्पिरिचुअल इन्टेलिजेन्स, जो चाहिँ परमेश्वरबाट आउने ज्ञान, त्यो चाहिँ परमेश्वरको वचनमा हामी पाउँछौँ अहिले चाहिँ, होइन, परमेश्वरको वचनको ज्ञानमा गहिरो बुझाइमा बढेर परमेश्वरको इच्छामा बढ्न सकिन्छ। त्यसैले हाम्रो लागि यो हरेक व्यक्तिको डिभोसन, परमेश्वरसँग समय बिताउने एक्लै, यो चाहिँ परमेश्वरबाट आत्मिक ज्ञान पाउने सबभन्दा ठुलो कुरा हो। यसरी एउटा प्रचारकले प्रचार गरिरहँदाखेरि तपाईँले सिक्नुहुन्छ, त्यहाँ पनि पाउनुहुन्छ, किनभने वचन सुन्ने कुरा हो। अब यहाँनिर जुन विषयमा छुन्छु त्यही कुरा आउँछ, प्रचार गर्ने मान्छे आफ्नो कुरा भन्नु पर्दैन, मैले भनेको कुरा जुन बाइबलमा छैन, जुन परमेश्वरको इच्छामा छैन, तपाईँले सुन्नै पर्दैन, किनभने प्रचार भनेको चाहिँ मेसेन्जर भने थाहा छ, हुलाकी जस्तो, प्रचारकले केवल परमेश्वरको वचन ल्याउनु पर्छ। त्यसैले कतिचोटि मण्डलीमा के देख्छु भने को मान्छे प्रचार गर्दैछ त्यसको आधारमा हामी चर्च जाने नजाने, चर्चमा बस्दाखेरि ध्यान दिने नदिने, यस्तो छ नि, एकदम ठुलो गलत हो। किनभने जोसुकै मान्छे उभियोस् उसले परमेश्वरको वचन प्रचार गर्नुपर्छ, उसले जे प्रचार गर्छ त्यसको हिसाब बुझाउनुपर्छ, किन ऊ चाहिँ मेसेन्जर, हुलाकीले चिठी जहाँसुकै खसाएर जानु मिल्छ, अर्कैको चिठी चाहिँ निकालेर अर्कोको दिनु मिल्छ? कति सिम्पल कुरा छ होइन, हामीले आफैलाई सत्य पछ्याउने, परमेश्वरलाई पछ्याउने बनाउनु पर्यो। त्यस कारणले परमेश्वरको वचनको ज्ञान गहिरो बुझाइले चाहिँ परमेश्वरको इच्छा बुझिन्छ। जब हामी परमेश्वरको इच्छा बुझ्छौँ तब हामी परमेश्वरलाई महिमा दिन सक्छौँ। त्यसैले हामी आजको विषयमा जान्छौँ। अब योहन्ना के अरे यो 10 पद कलसी पहिलो के अरे 1 अध्यायको 10 पदबाट आजको विषय हामी हेर्छौँ। यहाँ के छ, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। यही पदमा परमेश्वरको ज्ञान अथवा आत्मिक विजडम पनि यहीँबाट आउने रहेछ भन्ने कुरा हामी देख्छौँ। तर यहाँनिर परमेश्वरलाई खुसी बनाउने योग्यको जीवन भनेपछि के हो? आज्ञा पालनको जीवन हो नि। तपाईँ हाम्रो तपाईँको तपाईँलाई बाइबलमा के छ? तिम्रो चालचलनमा बोलावट अनुसारको होस्, तिम्रो चालचलन परमेश्वरलाई ग्रहणीय होस्। भनेको मतलब के? परमेश्वरले के भनेको छ उहाँको इच्छा अनुसार जीवन एकदम आज्ञा पालन, त्यही हो आज्ञा पालन। अब जबसम्म तपाईँ र ममा आज्ञा पालनको कुरा छैन, तपाईँ र मैले परमेश्वरलाई महिमा दिन सक्दैनौँ। त्यसैले परमेश्वरको सही ज्ञानले मानिस भित्रदेखि बाहिरसम्म परिवर्तन हुन्छ। यदि उसले परमेश्वरको वचनलाई साँच्ची नै ग्रहण गरेर पालन गर्न थाल्छ भने ऊ चाहिँ रूपान्तरण हुन्छ। ऊ चाहिँ एउटै रहँदैन, बोल्ने र जिउने कुरा एउटै हुँदैन, भित्र र बाहिर फरक हुँदैन, एउटै हुन्छ। भन्नु खोजेको चाहिँ एउटै हुन्छ, फरक हुँदैन। परमेश्वरको सही ज्ञानले मानिस भित्रदेखि बाहिरसम्म परिवर्तन हुन्छ। पहिलो कुरा, पहिलो दुई कुरा फल फलाउनको निम्ति चाहिँ अति आवश्यक छ। यहाँ फल चाहिँ के हो? दुईवटा तिनवटा कुरामा, पहिलो कुरा चाहिँ हामीले परमेश्वरको इच्छा अथवा परमेश्वरको आत्मिक ज्ञान भनेको परमेश्वरको इच्छा हो, स्पिरिचुअल इन्टेलिजेन्स। दोस्रो कुरा के हो? आज्ञा पालन। यो दुईटा कुरा जब हुन्छ तब चाहिँ के हुन्छ? फल फल्छ। फल भन्ने चाहिँ के? तपाईँ र मेरो चारित्रिक जीवन। बाइबलमा हरेक क्रिस्चियनको लागि एउटा परमेश्वरको इच्छा छ, त्यो के हो भने तपाईँलाई भन्यो भने के हुन्छ? धेरै कुरा आउनु सक्छ, तपाईँले भन्नु सक्नुहुन्छ त्यसको बारेमा। मैले बाइबलमा के देख्छु भनेदेखि परमेश्वरको लक्ष्य योजना हरेक व्यक्तिको लागि चाहिँ के छ? यसु ख्रिस्टको बनाउनु। अनि पावलले गलतीको विश्वासीहरूलाई के भन्छ? तिमीमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई सब पीडा भएको छ। स्त्रीले बच्चा पाउँदाखेरिको जुन कष्ट हुन्छ त्यस्तो कष्ट अरू केही हुँदैन। अनि पावलले चाहिँ त्यो गलतको विश्वासीहरूलाई लेख्दै गर्दा चाहिँ उनले सेवा गरेको सिकाइराखेको मान्छेहरू यसो जस्तो सोचको हुनु पर्यो, यसो जस्तै प्रेमको हुनु पर्यो, यसो जस्तै नम्र हुनु पर्यो, यसो जस्तै आफ्नो स्वार्थ त्याग गरेर परमेश्वरको लागि अरू सहायता गर्नु पर्यो। त्यस्तो नसोचेसम्म मलाई चाहिँ वर्ष पीडा भएको छ। त्यस कारण आज्ञा पालनको जीवनले चाहिँ हाम्रो जीवन त्यो ठाउँमा पुग्न सक्छ। त्यसैले यहाँनिर कलसी 1:28 पढ्यो भने के छ? प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। मैले अघि भनेको कुरा यहीँनिर देख्नु पर्छ। तपाईँले पावलको सबै कुराको एउटै उद्देश्य प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाउने। कुनै पनि व्यक्ति ख्रिस्टमा परिपक्व भनेको चाहिँ ख्रिस्टको चरित्र, ख्रिस्टको स्वभाव, ख्रिस्ट जस्तो। अनि स्वर्गमा जब तपाईँ म जान्छौँ, युहन्नाले लेख्छ पहिलो युहन्ना 3:2-3 हेर्नुभयो भने जब हामीले यस प्रभुलाई त्यहाँ देख्छौँ त्यही बेलामा तपाईँ र मेरो शरीर पनि अर्कै हुन्छ, महिमित शरीर, अनि हामी चाहिँ उहाँ जस्तै हुन्छौँ। अनि तपाईँ यो संसार खालि संसारलाई प्रेम गरेर आफ्नै स्वार्थ घमण्ड अहंता आफ्नो भोगविलास अभिलाषा पुरा गर्दै हुनुहुन्छ भने तपाईँ ख्रिस्टबाट टाढा टाढा जाँदै हुनुहुन्छ। अब के क्रिस्चियनहरूले चाहिँ यो सबै कुरा गर्नै हुँदैन, मिठो कुरा खानै हुँदैन? होइन, तर क्रिस्चियनहरूले परमेश्वरमा जिएर खान्छ, परमेश्वरले दिनुहुन्छ। तर कतिजना मान्छेले खान पाइँदैन कि भनेर झुटा बोल्छ, कतिजना मान्छेले खान पाइयोस् नपाइयोस् म यसोलाई पछ्याउँछु, होइन? यसको बारेमा धेरैवटा कुराहरू हामी पढ्न सक्छौँ। त्यसैले कलसीको समस्या चाहिँ झुट्टा शिक्षा थियो, मानिसहरू भरमाइराखेका थिए, अनि तिनीहरूको बिचमा सही बाटो ल्याउने उपाय भनेको चाहिँ तिनीहरूले आत्मिक ज्ञान पाउनु पर्थ्यो, परमेश्वरको वचन बुझ्नु पर्थ्यो। अनि बुझेर मात्रै पुगेन, पहिला विश्वास गरेका व्यक्तिहरूद्वारा नयाँ जन्म जसरी विश्वासबाट पाउँछन् त्यसपछि ख्रिस्टको उद्देश्य पुरा गर्ने जीवन उनीहरूले जिउनु पर्ने हुन्थ्यो। तर त्यो जिउने कुराको लागि चाहिँ येशु ख्रिस्टले उहाँको अनुग्रहको शक्तिमा शक्ति दिनुहुन्छ। क्रिस्चियन जीवन निस्वार्थ प्रेम पवित्रतामा जिएको जीवन, किनभनेदेखि येशु ख्रिस्टको आत्माद्वारा जिएको जीवन, एकअर्कालाई ख्रिस्टको प्रेम, एकअर्कामा एउटा साँचो नम्रता र एकता, अनि एकअर्काले जिउने कुरा चाहिँ उनीहरूको व्यक्तिगत फाइदाको लागि होइन, आफ्नो स्वार्थ पुरा गर्ने कुराको लागि होइन, आफूलाई खुसी बनाउनु होइन, तर परमेश्वरलाई प्रसन्न बनाउनु। त्यसकारण तपाईँ र म जब क्रिस्चियन जीवन सुरु गर्छौँ, हाम्रो स्वार्थी जीवन, पहिलाको पुरानो स्वभावको जीवन मर्नुपर्छ। खासमा बाइबलमा त्यसको बारेमा धेरै छ, तपाईँले रोमी पुस्तक पढ्नुभयो भने 6 अध्यायमा पुरा छ त्यसको बारेमा। बप्तिस्माको बारेमा लेख्दै गर्दाखेरि त्यहाँनिर हामी संसारको लेखि र संसार हाम्रो लागि मर्नुपर्छ भने चाहिँ हाम्रो संसारिक अभिलाषा मर्नुपर्छ। त्यसमै क्रिस्चियनले चाहिँ आफ्नो फाइदालाई चाहिँ केही कोसिसै गर्दैन, होइन, परमेश्वरले दिनुहुन्छ। यस कारणले उनीहरूको जीवनमा सुसमाचारको रूपान्तरणको अभाव भएको हुँदैन, तर जो मान्छे संसारिक कुरामा रहन्छ सुसमाचारले गर्नुपर्ने परिवर्तन त्यो मान्छेमा आएको हुँदैन। अनि यो कुरामा सबभन्दा ठुलो समस्या मण्डलीहरूमा देख्छु म, किनभने अगुवा भइसकेका मान्छे भर्खरको विश्वासी सबै एकअर्कामा त्यो जुन समस्या छ त्यो शरीरबाट स्वार्थबाट घमण्डबाट शैतानले चलाएको छ, अनि त्यसपछि खालि भित्रभित्रै एक्लै अर्कालाई बदनाम गर्ने काममा लागेको हुन्छ। तर तपाईँले सुसमाचारमा बदलिएको जीवन जिउनुहुन्छ भने चाहिँ कसैले गल्ती गरेर देख्यो भने तपाईँ डराउनु पनि हुन्न, त्यसलाई घृणा पनि गर्नुहुन्न, तर प्रार्थना गर्नुहुन्छ, गएर बसेर त्यहीसँग कुरा गर्नुहुन्छ, न कि त्यो मान्छेको बारेमा अर्को मान्छेलाई भन्नुहुन्छ, अथवा कसैको बारेमा खराबी यो मान्छेले यस्तो गर्यो भने सोचे भित्रभित्र खुसी हुन्छ। यो सबै शैतानको काम हो, तपाईँलाई चिन्ता लाग्छ, किनभने त्यो मान्छे परमेश्वरले प्रेम गरेको मान्छे, परमेश्वरमा बचाइने मान्छे, त परमेश्वरलाई पछ्याउनु पर्यो, तपाईँले प्राप्त गर्नुहुन्छ, तपाईँले गएर उसलाई एकदम जेन्टल भएर सम्झाउनुहुन्छ, उसलाई बाटोमा ल्याउनुहुन्छ, ऊ बद्ल्यो भने तपाईँले त्यसको बारेमा दोस्रो व्यक्तिलाई कुरा गर्नुहुन्छ। यहाँ त मैले के देख्छु भने नि, मान्छेको बारेमा भएको मात्रै होइन कि नभएको पनि कुरा गरेर मान्छेलाई भड्काइराखेको देख्छु, अनि तपाईँलाई थाहा छैन यो शैतानले गरेको काम। सी कति मान्छेको आँखा कति बन्द छ, आदमीको आँखा। त्यसैले यो कुरो एकदमै महत्त्वपूर्ण छ। वास्तवमा ख्रिस्टमा नयाँ जन्म पाएको क्रिस्चियनमा आत्मिकी ज्ञान आज्ञा पालन सँगसँगै जान्छ, किनभने नयाँ जन्म पाएको मान्छेले लर्निङ र लिभिङ छुट्याउन सकिँदैन, लर्निङ भने थाहा छ। त्यसैले एउटा कुरा के छ भने नि, हाम्रो विश्वास अन्धविश्वास होइन, परमेश्वरको वचनद्वारा हामी सिक्छौँ, उहाँको आत्माले हामीलाई अझै गहिरो बुझाउनुहुन्छ, उहाँबाट वरदान पाएका व्यक्तिहरूले तपाईँलाई मद्दत गर्नुहुन्छ। तर तपाईँले जब कुनै कुरा सुन्नुहुन्छ नि, धेरै मान्छेले त्यो सुनेर अरूलाई भन्न मात्रै सुन्छ क्या, अझ प्रचारकहरूले खालि प्रचार गर्नु सुन्छ, उसले प्रचार गरेको र उसको जीवन चाहिँ टोटली फरक। अनि कसैले भन्छ नि, योर भोइस इज लाउडर देन योर होइन योर लाइफ, योर एक्सन इज लाउडर देन योर भोइस, होइन। तर हामी ख्रिस्टको मान्छेहरूमा चाहिँ के हुन्छ, एउटै हुनुपर्छ, एउटै हुनुपर्छ। धेरै नै मान्छेहरू छन् यहाँ पनि होला झुट्टा शिक्षा भैले भड्काउने, तपाईँलाई थाहै हुन्छ। त्यसैले आज तपाईँलाई यो मण्डलीमा एक एकजना उत्साहित यीशु ख्रिस्टको प्रेमले दम्किराखेको ज्वलन्त अनि मानिसहरूलाई ख्रिस्टमा ल्याउने कुरा, अनि तपाईँ शनिबार मण्डली ए आज कतिजना आएन, मान्छे आएको आएन, मण्डली आउनुपर्छ, यो कुरा त भन्ने कुरै तपाईँहरू म मण्डलीको हौ, यीशुको शरीरको हौ, के तपाईँ शरीर बुझ्न सक्नुहुन्छ? जहाँ सुन्नुहोस् तपाईँलाई को व्यक्ति खराब छ, को व्यक्ति तपाईँलाई मन पर्दैन, त्यो त कुनै विषय हो, तपाईँ परमेश्वरमा काम हुन्छ, त्यो कुरा मुख्य हो। त्यसैले पावलले चाहिँ यहाँनिर प्रार्थना गरेको कुरा हामी देख्दछौँ, प्रार्थना गरेर आत्मिकी बुद्धिमा कलसीका विश्वासीहरू गहिरो हुन्, तिनीहरूले आत्मिकी सत्यता पाउन्। अझ के हुन्छ भने कतिजना मान्छेहरू बाइबल कलेज पनि जान्छन्, यसो भन्दै गर्दा बाइबल कलेज पढाए मान्छेलाई भने होइन, बाइबल कलेज चाहिन्छ, बाइबल कलेज जानुहोस् अथवा बाइबल ट्रेनिङ बाइबल स्टडीमा बसेर गर्नुहोस्, एक्लै घरमा बसेर पढ्नुहोस्, मेनी वेज कलेजको डिग्री चाहिन्छ भन्ने पनि छैन, भएको पनि राम्रो, तर कतिचोटि बाइबल कलेज गएर पनि केही काम लाग्दैन, दे जस्ट ह्याभ ए हेड नलेज, जस्ट मेक देम मोर प्राउड लाइक अ बेलुन, तर सलिड परमेश्वरमा भएको त्यो सलिड नम्रता सत्यता र परमेश्वरको प्रेमले भरिएको पवित्र जीवन जिउनलाई अगाडि बढेको क्रिस्टको लागि गवाही बन्ने व्यक्तिहरू, त्यो व्यक्तिहरू फरक हुन्छ, त्यो बाइबलले चाहिँ चाहिन्छ भन्ने छैन। मैले भनेको थिएँ नि अस्तिको हप्ता, सिएच स्पर्जन नेपाल आएको छ बाइबल कलेज डिग्री, उसले बाइबल ट्रेनिङ केही ल्याएको थिएन, तर स्पर्जनलाई अहिले हामी प्रिन्स अफ प्रिचर भन्छौँ। उसले प्रचार गरेको कुराहरू म पनि अहिले पनि हेरिरहेको छु, उसको किताबहरू, उसको सर्मनहरू, किनभने उसको आफ्नो मेहनत, धेरैवटा मान्छे छन् बाइबल कलेज नगएको धेरै छन्, अनि उनीहरूले एउटा जी क्यामल मोर्गन भन्ने 100 वर्ष अगाडिको, म धेरै यस्तो किताबहरू पढ्छु, धेरै अगाडिको किताबहरू, किनभने उनीहरू चाहिँ आत्मिक तवरले नयाँ हृदय पाएको, नयाँ आत्मा पाएको। अनि आज तपाईँले बुद्धिलाई मात्रै, ज्ञानलाई मात्रै लिने मान्छेहरूलाई यसो सुन्यो भने बोल्न त धेरै शब्द बोल्छ, जीवन छैन सायद, किनभने उसको भित्र हृदयमा त्यो जीवन छैन। त्यस कारणले म तपाईँलाई भन्न चाहन्छु, यहाँनिर 1:28 हामीले हेऱ्यौँ, त्यो मुख्य उद्देश्य हरेक व्यक्तिको जीवनमा ख्रिस्टमा चाहिँ हामी परिपक्व भएर प्रस्तुत हुन सकौँ, ख्रिस्टमा परिपक्वतामा हुँ, त्यो परिपक्वता आज्ञा पालनबाट आउँछ। सो आज्ञा पालनभन्दा पहिला हामीले के छ, परमेश्वरको वचनको ज्ञान पाउँछौँ, अनि त्यसपछि ख्रिस्टमा परिपक्व हुन्छौँ। अनि त्यसपछि यहाँनिर के छ भने, अर्को हप्ता पनि मैले यही विषयलाई सुरु गर्नुपर्छ, टाइम धेरै गइसक्यो, इट्स ओके, वाट एभर जे मैले भन्नु पर्थ्यो तपाईँलाई भनिरहेको छु म। अब अर्को पनि पढ्छु यहाँ, कलसी 2:2-3-4, मेरो उद्देश्य हो कि तिमीहरू हृदयमा उत्साहित भई प्रेममा एक हो, अर्थात् तिमीहरूसित पूर्ण समझले पूरा सम्पत्ति हुन सकोस्, ताकि समझको सम्पत्ति भनेको चाहिँ धन भनेको चाहिँ यो चाहिँ त्यो चाहिँ उनीहरूको ट्रेजर होस्। अब यो नेपालीमा सम्पत्ति हुनसक्छ भने बुझ्नु नै गाह्रो छ, तर उनीहरूको त्यो कुरो सबभन्दा महत्त्वपूर्ण होस्, त्यो कन्टेन्ट उनीहरूको हुनसकोस्, त्यो ज्ञान बुद्धि पाउन सकोस्, समझ पाउन सकोस्, ताकि परमेश्वरको रहस्य जो ख्रिस्ट हुनुहुन्छ, रहस्य त ख्रिस्ट हुनुहुन्छ नि वास्तवमा, कलसी 1 अलिकति अगाडि 26 हेऱ्यो भने युग युगदेखि गोप्य राखेको रहस्य प्रकट भएको छ, त्यो चाहिँ ख्रिस्ट यसो हुनुहुन्छ, जो ख्रिस्ट हामीमा महिमाको आशा, त्यो क्रिस्चियन जीवन भनेको चाहिँ ख्रिस्ट तपाईँ र ममा आएर बस्नुहुने, जसले चाहिँ महिमाको आशामा हामीलाई निश्चय गराउनुहुन्छ, त्यो बाटो डोराउनुहुन्छ। त्यसैले जहिले पनि तपाईँले विचार गर्नुहुन्छ, तपाईँ क्रिस्चियन हो भने तपाईँमा यसु ख्रिस्ट बस्नु भएको छ, त्यसैले उहाँलाई मन नपर्ने, उहाँको इच्छा विपरीत काम तपाईँले गर्नुहुन्छ, धेरै मान्छेको जीवनमा तपाईँले देखेको छ, पास्टरले गरिरहेको देख्नुहुन्छ, तपाईँले गर्नलाई छुट छैन, पास्टरले गरे कामको हिसाबले बुझाउनु पर्छ, तर तपाईँले गरेका कामको हिसाब तपाईँले, उहाँमा नै बुद्धि र ज्ञानको सारा धन सम्पत्ति लुकेर रहेका छन्, कसमा, येशू ख्रीष्टमा। म यो कुरा तिमीहरूलाई भन्दछु कि कसैले तिमीहरूलाई मिठो बोलीमा, झुटा सिद्धान्तमा, तर्कहरूको धोकामा नपारोस्। त्यसैले स्टेरियोटाइप भन्ने मैले धेरै अगाडि टफेल फट्दाखेरि सिकेँ एउटा शब्द छ, स्टेरियोटाइप भने चाहिँ ल्याकिङ ओरिजिनालिटी, कतिजना मान्छेहरू चाहिँ बनावटी हुन्छन् क्या, द्रुत, त्यो शैतानबाट आएको। त्यसैले मैले अघि भने नि, जब तपाईँ मान्छे प्लिजिङमा लाग्नुहुन्छ नि, त्यो विशेष गरी तपाईँको इन्टेन्सनबाट आउँछ, एटिच्युड, इन्टेन्सन भनेको चाहिँ कुनै न कुनै कुराबाट फाइदा लिनुपर्छ। त्यसैले तपाईँले मान्छेलाई आफ्नो पक्षमा ल्याउनलाई के गर्नुहुन्छ, तपाईँ राजनीतिज्ञहरूले जस्तो भाषण गर्छ नि, उसले गर्नेवाला छैन तर मान्छेलाई राम्रो सुनाउनलाई, आफ्नो पक्षमा राख्नुलाई दुनियाँभरको कुरा भन्छ, होइन, त्यस्तो हामीलाई थाहा छ। अर्को कुरो कलसी 3:15, तिमीहरू एउटै शरीरका अङ्गहरू चाहिँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रिस्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्, तिमीहरू धन्यवादी हो, तिमीहरूको पूरा बुद्धि साथ एकअर्कालाई सिकाउँदा र हकाउँदा ख्रिस्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञता लाई परमेश्वरको निम्ति भजन, स्तुति गान र आत्मिकी गीतहरू गाऊ। तपाईँ यसलाई पढ्नुहोस् न, कति धेरै कुरा छ, तिमीहरू एउटै शरीरका अङ्गहरू झैँ मिलापको निम्ति बोलाइएको हुनाले, के भन्यो कलसीको विश्वासीहरूलाई, के भन्यो, एउटै शरीरको अङ्ग झैँ मिलापको निम्ति बोलाइएको, तपाईँहरूलाई आज बेथानी अनुग्रह मण्डली या बागडोलको मण्डलीलाई यो पत्र लेखा हो कि होइन, तपाईँ कसरी एउटै शरीरको अङ्गहरू र मिलापमा हुने कुरामा लागिराख्नु भएको छ, त्यो कुरा एकदम, त्यही कारण तपाईँ र मैले कसै कुरा सुन्ने होइन, आज मैले भनेर होइन, यहाँ बाइबलमा भएको कुरा त्यो नभइकन तपाईँले परमेश्वरलाई पछ्याइराख्नु भएको छैन। एक दिन कतिचोटि छिटो कतिचोटि ढिलो, कहिलेकाहीँ मान्छे उमेर सानै भए पनि कतिचोटि गइसकेका हुन्छ, तर तपाईँले यहाँ नै परमेश्वरसँगको सम्बन्धलाई ठिक बनाउनु भएन, तपाईँको बाटो ठिक भएन, तपाईँ अर्कै ठाउँ पुग्नुहुन्छ। आज तपाईँलाई इट्स अ मौका, कहिले पनि मौका हो। तपाईँलाई जसले कडा परमेश्वरको वचन सुनाउँछ नि, त्योभन्दा बढी प्रेम गर्ने व्यक्ति तपाईँको हुँदैन। तर तपाईँले भने राम्रो नभए राम्रो राम्रो भन्छ नि, त्यो मान्छेभन्दा शत्रु तपाईँ के हुनु, किनभने तपाईँ मुख पर अर्कै बाटो जानुहुन्छ, तपाईँमा जुन दाग थियो त्यो दाग धुनुहुन्न, त्यो दागले तपाईँलाई एकचोटि फेल बनाउँछ। बुझ्नुहुन्छ तपाईँले, हामीले परमेश्वरको सत्यतालाई पछ्याउनु सिक्नुपर्छ। अर्को कलसी 4:5-6, बाहिरका कुराहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर। बाहिरका कुराहरू भनेको चाहिँ अरू अविश्वासीहरूसँग, उनीहरूसँग बोल्दाखेरि पनि होसियारी हुनुपर्छ। कतिजना मान्छेहरू मैले देखेको छु आफ्नै क्रिस्चियन दाजुभाइहरूको कुरा अरू मान्छेलाई बताइराखेका हुन्छन्, बदनाम गरिराखेका हुन्छन्, त्यो परमेश्वरको आत्माले गरे होला। सो यु निड टु थिङ्क अबाउट दिस, तपाईँले विचार गर्नुपर्छ प्रियहरू हो, तपाईँले विचार गर्नुपर्छ। सबै अवसरको पुरा सदुपयोग गर। मौकाको सदुपयोग गर्ने भने के, सबभन्दा ठुलो कुरा चाहिँ सुसमाचार सुनाउने कुरा र उनीहरूलाई ख्रिस्टमा सच्याउने कुरा, असल बनाउने कुरा, योभन्दा अरू कुनै महत्त्वपूर्ण कुरा छैन। मौका होइन, त्यहाँ काठमाडौँ कफीमा त्यहाँ कफी खान जान्छु, राम कुमार भन्ने एकजना आउँछ, राम्रो लुगा लगाएर मिसिक्क हाँस्छ, अनि एक दिन मलाई त्यहाँ धेरै जस्तो क्रिस्चियन बच्चाहरू पनि हुन्छ भैँसी पार्टीमा, अनि हिजो कि कहिले मैले सोधेको थिएँ एउटा भाइलाई, चर्च गएको छ छैन, विश्वास गरेको छ छैन, सुसमाचार सुनेको छ राम्रोसँग बुझाएको छ कहिलेकाहीँ सुनेको छ, अनि मैले भने म त 44 वर्ष भयो। सो मेरो हृदयमा त्यो मान्छेप्रति यति त्यो इच्छा छ कि त्यो मान्छेले ख्रिस्टको प्रेम बुझेर उसको हृदय गदगद होस्। थाहा छ तपाईँलाई, येशु पाउने व्यक्ति गदगद खुसीले गदगद हुन्छ, किनभने संसारले दिने जस्तो होइन नि यो, होइन, परमेश्वरको आनन्द प्रियहरू अनन्तसम्म रहने, यहाँ राजा आओस् राजा जाओस् कसको शासन आओस् के व्यवस्था आओस् मतलब छैन, तपाईँ र म ख्रिस्टको राज्यमा आज स्वर्गीय नागरिक, तपाईँ र मेरो आत्मालाई कसैले छुन सक्दैन। त्यस्ता व्यक्तिहरूको बिचमा एकता किन हुनु सक्दैन, किनभने तपाईँ शैतानकै पछि लाग्नुहुन्छ, संसारको क्रिस्चियन भनेर बाइबल बोकेर पुग्दैन क्या, हृदय यसुलाई दिनुपर्छ प्रियहरू, यो कुरो महत्त्वपूर्ण छ। तिमीहरूको बोली वचन सधैँ नुन जस्तो स्वादिलो, सी क्लियर भनेको छ त, यति क्लियर कुरा के छ, र अनुग्रहपूर्ण होस्, तपाईँले बोलेको वचन अरू मान्छेहरूलाई विश्वासीहरूलाई अनुग्रहपूर्ण, ताकि सबैलाई कस्तो जवाब दिनुपर्छ भने तिमीहरूले जान्न सक। अर्को यहाँ एउटा अर्को पनि छ, कलसी 2:20-23 यो पढेर चाहिँ म सिद्धाउँछु होला, किन मेरो थुप्रै भाइ छ, अर्को हप्ता फेरि अर्को हप्ता चाहिँ म बिचको केही पनि नभनेर एकैचोटि सेयर र यो भन्नुपर्छ। तर तपाईँले एउटा कुरा जान्यो भने आज पुग्यो, यो सबै कुरा जान्नु पर्दैन, तर मण्डली हामी कस्तो छौँ भन्ने कुरा चाहिँ, हामी कसरी परमेश्वरको वचनलाई लिँदैछौँ, कसरी अगाडि बढ्दैछौँ। यहाँनिर के छ, तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रिस्टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भए झैँ त्यसको नियमहरूको अधीनमा किन रहन्छौ। त्यही कुरा अघिदेखि मैले भनेको, यहाँ त क्लियर आयो, यो संसारको नियम भनेको के, मान्छेलाई खुसी बनाउने, मान्छेलाई आफ्नो पक्षमा ल्याउनलाई यता र उता गर्ने, उसले धेरै जस्तो के गर्छ, आफ्नै पद खोज्छ। वास्तवमा परीक्षा कहाँबाट आउँछ, आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेकी, यो तिनवटा कुराहरू आउँछ नि, होइन होइन, त्यो जीवन त्यो भित्र नै उसलाई पैसा चाहिन्छ, त्यो भित्र उसलाई पद चाहिन्छ, त्यो भित्र उसलाई उसको ज्ञान चाहिँ ठुलो चाहिन्छ, होइन, उसलाई राजा हुनुपर्छ, राजै नहोला तर सबै मान्छेको पपुलर। तर तपाईँले गलत कुरा गरेर मान्छेलाई प्रभाव पारेर गर्नुभयो भने तपाईँ शैतानको पूजक हो, परमेश्वरको होइन। तपाईँले बत्तिस ल्याए होस् बाइबल पढाए होस् केही मतलब छैन, तपाईँको हृदयमा को हुनुहुन्छ, तपाईँले हृदयमा कसलाई पुज्नुहुन्छ, यो कुरा हो। त्यसैले यहाँनिर न समात न चाख न छो कि यी कुराहरू, यो भने चाहिँ संसारको चलन, चलाएपछि नष्ट भएर जान्छन्, किनकि तिनीहरू मानवीय नियमहरू र शिक्षाका आधारित हुन्छ, शिक्षामा आधारित हुन्छन्। तिनीहरू आफैले अपराध के अरे आराधना स्थापित गरेर तिनीहरूका झुट्टा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्टदायी व्यवहार गरेर यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक बासना, अब यहाँनिर अर्को पद पढ्नु पर्यो, त्यो केवल शारीरिक बासनालाई मात्रै हो। त्यस कारणले हामीले आफैलाई परमेश्वरमा समर्पित गर्नु पर्यो। साँच्चो आत्मिक बुद्धिले दैनिक तपाईँ र मेरो दिनदिनको जीवन जिउने कुरामा परमेश्वरको आत्माको अगुवाईमा परमेश्वरको वचन सिद्धान्तले प्रभाव पारेर हामीले जिएको हुनुपर्छ। जुन कुराले चाहिँ भित्री परिवर्तन हुन्छ, बाहिरी परिवर्तन होइन, तर भित्री परिवर्तन चाहिँ उसले जिउने कुरामा बाहिर प्रदर्शन हुन्छ। वास्तवमा यो एउटा गवाही चाहिँ ख्रिस्टको निम्ति साक्षी हुने भनेको चाहिँ घोषणा गर्ने, एउटा डिक्लेयर गर्ने, भन्ने, तर त्योभन्दा नि मुख्य कुरा चाहिँ जिउने, डेमोन्स्ट्रेसन, हाम्रो जीवनबाट देखाउने, मान्छेले हाम्रो जीवनमा ख्रिस्ट देखाउने। येशु प्रभुले के भनेको छ 5 अध्याय मत्तीको 14, 15, 16 हेर्नुभयो भने, तिमीहरू संसारको ज्योति हौ, तिमीहरूको सुकर्म देखेर मानिसहरूले स्वर्गमा हुने पिताको महिमा गर्छ। सुकर्म भनेको के? तपाईँको जीवनमा क्रिस्चियन विश्वास, प्रेम, नम्रता प्रदर्शन गर्ने कुरा हो। त्यसैले आत्मिकी बुद्धि चाहिँ, विजडम चाहिँ प्र्याक्टिकल इन्टेलिजेन्सबाट आउँछ भने त्यसको पालना गर्ने कुरा चाहिँ सँगसँगै हुनुपर्छ। जब त्यो पालना हुँदैन हामीले फल फलाउन सक्दैनौँ, हामी परिपक्व हुन सक्दैनौँ। एउटा पद अर्को दुईवटा अर्को पद पढ्न चाहन्छु, यो प्रकाशको पुस्तकको 31:1-3। तब यहोवेले मोसालाई भन्नुभयो, हेर मैले यहुदा कुलको हुरको नाति उरीको छोरा बजलेललाई चुनेको छु, अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। त्यस कारण यहाँनिर भन्नु खोजेको कुरा के हो त भन्दाखेरि, त्यो सबै ज्ञान बुद्धि चाहिँ परमेश्वरले दिनुहुन्छ, उहाँले भर्नुहुन्छ। अर्को व्यवस्था 4:5-6, हेर मैले यहोवे मेरा परमेश्वरलाई मलाई आज्ञा गर्नुभए चाहिँ तिमीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक। मोसाले इजरायलीहरूले भनेको कुरा हो, तिमीहरूले ती होसियारी साथ पालन गर, किनकि ती पालन गर्नाले जाति जातिहरूले तिमीहरूको बुद्धि र समझ शक्ति देख्छन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्नेछन्, वास्तवमै यो महान जाति बुद्धिमान र समझदार मानिस रहेछन्। अर्को एउटा नयाँ नियमको पढौँ, पहिलो कोरिन्थी 1:18-19। किनकि क्रुसको सन्देश नाश हुन गइरहेका निम्ति मूर्खता हो, तर हामी उद्धार पाएकाहरूको निम्ति परमेश्वरको शक्ति हो, किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ, म बुद्धिमानीहरूको बुद्धिलाई नष्ट पार्नेछु, ज्ञानीहरूको ज्ञानलाई व्यर्थ तुलाउने छु। त्यसकारणले आजको कुरा म यहाँ राख्न चाहन्छु। तपाईँलाई मैले के भन्दैछु भनेदेखि, मण्डली ख्रिस्टको प्रेममा उहाँको निम्ति जिउनलाई, उहाँको उद्देश्य पुरा गर्नलाई ज्वलन्त हुनु हो भने तपाईँ र ममा पहिला परमेश्वरको आत्मिक ज्ञान, जो परमेश्वरको वचन र परमेश्वर आफैले दिनुहुन्छ, जब ख्रिस्ट तपाईँ र ममा रहनुहुन्छ, उहाँ आत्मिक कि ज्ञानले भरिपूर्ण हुन्छ, आउनुहुन्छ। दोस्रो कुरा, हामीले भर्खरै हेरौँ हामी कस्तो प्रकारको जीवन जिउँछौँ, आज्ञा पालन, होइन? तपाईँहरू साँच्चै आज्ञा पालन गरेको व्यक्ति हुनुहुन्छ भने मान्छेले देख्छ तपाईँको जीवन, तपाईँ र म ख्रिस्ट जस्तो हुन्छ। ख्रिस्टले के गर्नुभयो? उहाँलाई घोत्नेलाई पनि केही पनि गर्नु भने प्रार्थना गर्नुभयो, होइन? उहाँ त सर्वशक्तिमान हुनुहुन्थ्यो। त्यस कारणले प्रियहरू, हामी परमेश्वरमा भरोसा गरेर हाम्रो जीवनलाई परमेश्वरको निम्ति, परमेश्वरको महिमाको निम्ति, यो मण्डलीद्वारा परमेश्वरको इच्छा पुरा गर्ने जीवन हुन सकोस्। त्यसकारणले पावलको प्रेयर अनुसार तपाईँहरू मेरो जीवनमा पनि परमेश्वरको बुद्धि, आत्मिकी बुद्धि र त्यसलाई पालन, अनि त्यसबाट तेस्रो कुरा चाहिँ हाम्रो चरित्र, हाम्रो गुण, हाम्रो मोरालिटी भन्छ नि, नैतिकता, हाम्रो जीवन एउटा परिपक्व येशु ख्रिस्टलाई महिमा दिने जीवन हुन सक्छ, त्यसलाई हामी फल पनि भन्न सक्छौँ। तपाईँ मेरो जीवनमा धीरजको फल, धीरजले फल फलाउँछ भनेर गीत गाउँछौँ नि, त्यो धीरज भन्ने नै त्यो एउटा परमेश्वरलाईको वचन पालन गरेर जिउने जीवन हो। धीरजको मतलब के हुन्छ भनेदेखि, तपाईँलाई मन नपरेको केही कुराहरू छ भनेदेखि तपाईँ तुरन्त रियाक्सन गर्नुहुन्न। यो रियाक्सन गर्ने मान्छेहरूलाई अलिकति म भन्न चाहन्छु, कसैले केही कुरा भन्न पनि नपाइकन भन्ने धेरैजना मान्छे मैले भेटेको छु, एकदम इमोसनमा आइहाल्यो। तर तपाईँले के हुनुहुन्छ, प्रार्थना गरेर त्यो भनेको कुरा सुन्नमा तपाईँको केही पनि नोक्सान हुँदैन। पहिला सुन्नुहोस्, त्यसलाई बुझ्नुहोस्, अझ दोहोऱ्याएर सोध्नुहोस्। तपाईँले हार्नु भएको छैन, तपाईँको फरक विचार हो, तपाईँलाई कसैले झुट्टा भनेको छैन। तपाईँले जब त्यो सुर बुझ्नुहुन्छ नि, त्यसपछि तपाईँले त्यसलाई के सोच्नु, तपाईँले सही प्रकारले विचार गर्दा त्यसको जवाब कसरी दिने, जब त्यसपछि तपाईँले परमेश्वरको इच्छा अनुसारको जवाब दिनुभयो भने त्यसलाई भन्छ बुद्धि। तर धेरै जस्तो मान्छेहरू चाहिँ रियाक्टिभ हुन्छन्, रियाक्टिभ। त्यसैले मैले एउटा कुरा सिकेको थिएँ धेरै अगाडि, मान्छेले एक्सन भनेको चाहिँ कसैले केही गर्छ, अनि दोस्रो चाहिँ नेचुरल मान्छे चाहिँ रियाक्टिभ हुन्छ, त्यसको जवाब तुरुन्तै दिने। यो चाहिँ हामीले बसेर गफ गर्दा धेरै मान्छेको जीवनमा देख्छौँ, केही कुरा भन्न खोजेका छन् बोल्न पनि दिँदैन, किन सो रियाक्टिभ, धीरज छैन। त्यो धीरजले के गर्छ, सुनेर बस्छ, बुझ्छ, भन्न दिन्छ, अझ प्रश्न गरेर त्यही कुरालाई प्रष्टै गर्छ, अनि त्यसपछि उसले आफ्नो विचार दिन्छ, धीरज। त्यो विचार दिँदाखेरि चाहिँ के हुन्छ, अब चाहिँ बुद्धिको विचार आउँछ। त्यो बोल्ने बित्तिकै रियाक्सन गर्दा के हुन्छ, त्यो त शारीरिक कुरामा जान्छ, इमोसनलको कुरामा जान्छ, बुझ्नुहुन्छ। त्यसैले मैले के सिक्दै भने एक्सन रियाक्सन, तर हामीले चाहिँ प्रोएक्सन गर्नुपर्छ भन्थ्यो क्या। प्रोएक्सन भनेको चाहिँ त्यो एक्सन गर्ने बित्तिकै रियाक्सन गर्ने होइन, तर त्यसको कुरालाई पहिला बुझेर, सबै कुरा गलत पनि हुँदैन, सबै कुरा ठिक नहुनु पनि पर्छ, कहिले सबै कुरा ठिक पनि हुनसक्छ, तपाईँको जवाब चाहिँ सही प्रकारले जान्छ, बुझ्नुहुन्छ। तपाईँ जो रियाक्टिभ हुनुहुन्छ, ग्रो अप, तपाईँ बच्चै हुनुहुन्छ। त्यसले परमेश्वरको वचनमा हामीले सिक्ने चाहिँ, हामी बच्चा बस्नु हुँदैन, ग्रो अप हुनुपर्छ। हुन्छ, हामी यहाँ राख्